नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल वैशाख महिनाको 26 गते शुक्रबार, वैशाख शुक्ल पक्ष द्वादशी तिथि, तदनुसार मे 9 तारीक सन् 2025, नेपाल सम्वत 1145। आज राजधानीबाट प्रकाशित सबैजसो पत्र पत्रिकाले भारत पाकिस्तानको बिग्रदो अवस्थालाई खबर बनाएका छन्। युद्धमा भारत पाकिस्तान शीर्षकमा कान्तिपुरको मुख्य समाचार रहेको छ। नेपालको अन्तर्राष्ट्रिय उडान प्रभावित अर्को शीर्षक दिँदै कान्तिपुरले अग्रपृष्ठमा खबर बनाएको छ। यता भारत पाकिस्तान बीचको तनाव, नेपालद्वारा गहिरो चिन्ता व्यक्त शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। नेपाल सरकारले भारत र पाकिस्तान बीच बढ़दै गएको तनावप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। साथै नेपाल सरकारले क्षेत्रीय शान्ति कायम राख्न पनि पहल गरेको छ। परराष्ट्र मन्त्रालयले सरकारका तर्फबाट वक्तव्य जारी गर्दै दुई देश बीचको तनाव कम हुने आशा व्यक्त गरेको छ। बिहिबार जारी वक्तव्यमा भनिएको छ, नेपालले दुई देश बीच तनाव कम हुने आशा राखेको छ र यस क्षेत्रमा दिगो शान्ति र स्थायित्वका लागि आफ्नो प्रतिबद्धता व्यक्त गर्दछ। गत अप्रेल 22 भारतको पहलगाममा निर्दोष पर्यटकमाथि भएको आतंकवादी हमलामा एक नेपालीले पनि आफ्नो अमूल्य जीवन गुमा आएको स्मरण गर्दै नेपाल सरकारले त्यस दुखद घड़ीमा नेपाल र भारत साझा शोक र पीड़ामा एक साथ उभिएको पनि वक्तव्य मार्फत सरकारले प्रष्ट पारेको छ। नेपालले सबै प्रकारका आतंकवाद विरूद्ध दृढ अडान राख्दै उक्त बर्बर आतंकवादी हमलाको तत्काल र स्पष्ट रूपमा निन्दा गरेको स्मरण गरेको छ। वक्तव्यमा थप भनिएको छ, आतंकवाद विरूद्ध लड़ाईमा नेपाल सबैको साथमा रहेको छ, तर आफ्नो सैद्धान्तिक अडान अनुसार नेपालले कुनै पनि शत्रु शक्तिलाई आफ्नो भूमि छिमेकी राष्ट्रहरू विरूद्ध प्रयोग गर्न दिने छैन। पहलगाम हमलाको दुई सातापछि भारतले अपरेशन सिन्दूर नाममा बुधबार पाकिस्तान र जम्मू कश्मीरमा रहेका आतंकवादी समूह बसेको स्थानलाई लक्षित गर्दै हवाई हमला गरेको थियो, जसमा 26 जनाको ज्यान गएको थियो। सो घटनापछि फेरि पाकिस्तानले प्रत्याक्रमण गर्ने चेतावनी दिएको थियो। पहलगाम हमलामा पाकिस्तान सरकारको कुनै संलग्नता नरहेको दावी गरिएको थियो। भारत पाकिस्तान बीचको तनाव, नेपालद्वारा गहिरो चिन्ता व्यक्त, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। युद्धमा भारत पाकिस्तान शीर्षकमा कान्तिपुरको मुख्य खबर रहेको छ। काश्मीरको पहलगाममा दुई साता अघि भएको आतंकवादी हमलाले अन्तत भारत र पाकिस्तानलाई युद्धमै डोर्याएको छ। सन् 1947 विभाजन यता सन् 1965, 1971 र 1999 युद्ध लड़ेका दुई देश हवाई तथा स्थल युद्धमा होमिएपछि विश्वभर चिन्ता छाएको छ। अपरेशन सिन्दूर घोषणा गरेको भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित काश्मीरमा 9 स्थानमा मिसाइल हमला गरेको थियो, जसमा आतंकवादी शिविरलाई निशाना बनाइएको दावी भारतको थियो। उता पाकिस्तानले भने महिला बालबालिका सहित कम्तीमा 31 जना मारिएको जनाएको थियो। पाकिस्तानले हिजो अपराह्न उत्तर पश्चिमी भारतका 15 सैन्य शिविरमा लक्षित गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतको दावी छ। पाकिस्तानले अवन्तीपुरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपूरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिण्डा, चण्डीगढ, नाल फलोदी, उत्तरलाई र भुजलाई निशाना बनाएको भारतले जनाएको छ। ती शहरमा गरिएका हमलालाई हवाई प्रतिरक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको दावी भारतीय रक्षा मन्त्रालयले गरेको छ। लगत्तै भारतले पाकिस्तानको लाहोर स्थित हवाई प्रतिरक्षा प्रणाली निष्क्रिय पारिदिएको भारतको दावी छ। बुधबार यता 25 भारतीय ड्रोन खसालेको पाकिस्तानी सेनाले दावी गरेको छ। तीमध्ये तीन ड्रोन रावलपिण्डीमा खसालेको दावी छ। पाकिस्तानका कराची लगायतका केही शहरमा ड्रोनका कारण क्षति पुगेका तस्विर सार्वजनिक भएका छन्। युद्धमा भारत पाकिस्तान कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। कान्तिपुरले नै नेपालको अन्तर्राष्ट्रिय उडान प्रभावित शीर्षकमा अर्को खबर छापेको छ। भारत र पाकिस्तान बीच चर्किएको द्वन्दका कारण नेपालको अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ। नेपालबाट तुर्किए, कतार, दुबई, कुवेत, साउदी अरब लगायत पश्चिम एसियाली मुलुकका शहरमा पुग्ने उडान बुधबारदेखि दुई घण्टासम्म ढिलो हुन थालेको छ। पश्चिम एसियाबाट हरेक दिन नेपाल आउने 15 र फर्किने 15 हाराहारी उडान प्रभावित हुन थालेका छन्। इस्तानबुलबाट काठमाडौँ आउने टर्किस एयरलाइन्सको जहाजले नेपाल आउँदा एक घण्टा बढ़ी समय लगाउन थालेको छ भने काठमाडौँबाट फर्किँदा झण्डै दुई घण्टा बढ़ी समय लागेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले भन्नुभयो, वहाँका अनुसार कतार, दुबई, साउदी अरब, कुवेतबाट नेपाल आउजाउ गर्ने वायुसेवाको उडानलाई एक घण्टा बढ़ी समय लाग्ने गरेको छ। कतार एयरवेजले कतारबाट फ्लाई, दुबईले दुबई, जजिरा र कुवेत एयरवेजले कुवेत, एयर अरेबियाले शारजहाँ र दुबईबाट नेपालमा उडान गर्दै आएका छन्। नेपालबाट हिमालयन एयरलाइन्सले साउदी अरब, दोहा, कुवेत र नेपाल वायुसेवा निगमले दोहा, दुबई र साउदी अरबको दमाममा उडान गर्छन्। यी वायुसेवाले इरान, अफगानिस्तान, पाकिस्तान हुँदै दिल्लीको हवाई रूट प्रयोग गर्थे। नेपाल ओहोर दोहोर गर्न यो रूट छोटो रहेको छ। नेपालको अन्तर्राष्ट्रिय उडान प्रभावित कान्तिपुरको अग्रपृष्ठको खबर हो यो। नेपाली अर्थतन्त्रमा भारत पाकिस्तान युद्धले त्रास शीर्षकमा कारोबारको मुख्य खबर प्रकाशन भएको छ। छिमेकमा शुरू भएको युद्धका कारण स्वदेशी अर्थतन्त्र धरापमा पर्ने चिन्ता थपिएको छ। कोविड महामारी र रसिया युक्रेन युद्धको प्रभावबाट लामो समयसम्म मन्दीमा रहेको नेपाली अर्थतन्त्र यतिबेला दक्षिण एसियाका दुई शक्तिशाली मुलुकबीच शुरू भएको युद्धको त्रासदीमा रहेको छ। नेपालबाट निकै टाढा रहेको रूस र युक्रेन बीचको युद्धले समेत प्रभावित बनाउने आन्तरिक अर्थतन्त्रलाई छिमेकमा भइरहेको युद्ध चर्कदै गएमा झनै ठूलो असर पर्ने जानकारहरू बताउँछन्। नेपाली अर्थतन्त्रमा भारत पाकिस्तान युद्धले त्रास कारोबारको मुख्य समाचार हो यो। कुष्ठरोग निवारणमा जागरण आवश्यक, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालमा कुष्ठरोगको अवस्था सुधार हुँदै गएको बताउनु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विभिन्न संघ संस्थाद्वारा आयोजना स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लगायतका विभिन्न संघ संस्थाद्वारा आयोजना गरिएको नेपाल कुष्ठरोग सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालमा प्रति 10,000 एक भन्दा तलको संख्यामा कुष्ठरोगी रहनु सुधारात्मक भए पनि रोग पूर्ण उन्मूलन नभएसम्म सन्तुष्ट हुन नसकिने बताउनुभयो। नेपालको महाअभियान अन्तर्गत कुष्ठरोग निवारण गरी छाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनु पर्नेमा प्रधानमन्त्री ओलीले जोड़ दिनुभयो। उहाँले कुष्ठरोग जस्ता संक्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रूपमा सञ्चालन गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेला होचो नगर्न, कानूनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बस्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताउनुभयो। उहाँले कुष्ठरोग निवारणका लागि रोग लुकाउनु हुँदैन भन्ने सन्देश सहित आम संचार र सूचना प्रविधिका माध्यमबाट जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गर्नुभयो। कुष्ठरोग निवारणमा जागरण अत्यावश्यक, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले प्राथमिकताका साथ अग्रपृष्ठमा खबर बनाएको छ। एक्काइस सय एघार सालमा देश बन्दै बुढ्यौली समाज शीर्षकमा अन्नपूर्णको मुख्य समाचार प्रकाशन भएको छ। मुलुकमा बुढ़ेउली 60 वा सोभन्दा बढ़ी उमेर समूहको जनसंख्या निरन्तर बढ़दो छ, तर बाल बालिकाको जनसंख्या उल्टो अर्थात घट्दो छ। त्यसै कारण विक्रम सम्बत 1911 सालमा देश बुढ़ेउली समाजमा रूपान्तरण हुने अवस्था देखा पर्दैछ। त्यसै कारण बुढ़ेउली उन्मुख जनसंख्या व्यवस्थापनका लागि सरकारले एकीकृत रणनीति विकास गर्नुपर्ने जानकारहरूको गुनासो रहेको छ। 2068 सालमा मुलुकमा 60 वा सोभन्दा बढ़ी उमेर समूहको जनसंख्या 8.9% थियो, तर 2078मा यो समूहको जनसंख्या 10.2% पुग्यो। 2078को राष्ट्रिय जनगणनाले मुलुकमा बुढ़ेउली सूचकांक बढ़दै गएको देखाएको छ। विक्रम सम्बत 1911 सम्ममा देश बुढ़ेउली समाजमा रूपान्तरण हुने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रतिवेदन अनुसार मुलुकमा बाल बालिकाको जन्मदर भने घट्दै गएको छ। तथ्याङ्क अनुसार 2048 बुढ़ेउली उमेर समूह लगभग 3 गुणाले बढ़ेको छ। यसले मुलुकको जनसंख्या युवा बहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको छ। युवाबाट वृद्धावस्थामा परिवर्तन हुँदै उपशीर्षक दिँदै अन्नपूर्ण लेख्छ, मुलुकमा जन्मदर र मृत्युदर घटिरहेको छ, त्यसै कारण जनसंख्या संक्रमणकालतर्फ तीव्र गतिले प्रवेश गरिरहेको छ। अर्थात जनसंख्या पिरामिडले युवा बहुल अवस्थाबाट वृद्धावस्थामा परिवर्तन हुँदै गएको देखाएको छ। मृत्युदर र जन्मदरमा आएको कमी र समुद्र पारतर्फको प्रवासनका कारण जनसंख्यामा यस्तो अवस्था आएको राष्ट्रिय तथ्याङ्क कार्यालय उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले जानकारी दिनुभयो। जन्मदर घट्दै गएका कारण बालबालिकाको संख्यामा पनि कमी आएको छ। तथ्याङ्क कार्यालयको प्रतिवेदन अनुसार 2048 सालको जनगणनामा 14 वर्षसम्मका बालबालिकाको जनसंख्या 42.4% थियो, हाल त्यो घटेर 27.8% पुगेको छ। विश्वव्यापी अवस्था सन् 2050 1,30,00,000,00,000 उपशीर्षकमा अन्नपूर्ण पुनः लेख्छ, विश्वका मानिसहरूको औसत आयुमा सन् 1990 64.2 वर्षबाट सन् 2019 72.6 वर्ष पुगेर उल्लेखनीय वृद्धि भएको छ। सन् 2050 77.1 वर्षसम्म पुग्ने पूर्वानुमान गरिएको छ। प्रतिवेदन अनुसार राष्ट्रिय स्तरमा 60 वर्ष र सोभन्दा माथिको जनसंख्याको समग्र आर्सित अनुपात 61.4% रहेको छ। मुलुकले बुढ़ेउली उन्मुख जनसंख्या व्यवस्थापनका लागि एकीकृत रणनीति विकास गर्नुपर्ने देखिएको छ। 1911 सालमा देश बन्दै बुढ़ेउली समाज शीर्षकमा अन्नपूर्णको मुख्य खबर प्रकाशित छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्,
सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा,
नेपाल टेलिकमको फाइबर इन्टरनेट, नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। जैविक विषादीको अभियानमा किसान शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिका 3 का कृषक देव बहादुर तामाङ यो वर्ष उत्कृष्ट प्रांगारिक कृषि उत्पादन गर्ने कृषकका रूपमा सम्मानित हुनुभएको छ। बजारमा विषादी बिनाको तरकारी पाउनै मुस्किल भएको उपभोक्ताले गुनासो गरिरहेको समयमा 5 रोपनी जग्गामा पूर्ण प्रांगारिक रैथाने बाली उत्पादन गरेर शहरका उपभोक्तालाई चखाएपछि तामाङ सम्मानित हुनुभएको हो। आफूले गाउँमै रहेका जैविक विषादीको प्रयोग गरेर उत्पादन गरिरहेको तामाङले बताउनुभयो। जैविक विषादीको अभियानमा किसान गोर्खापत्रको अग्रपृष्ठको खबर हो यो। अदालतहरूमा मुद्दाका चाङ, महिनौदेखि रिक्त न्यायाधीश नियुक्तिमा भने न्याय परिषद उदासीन शीर्षकमा नयाँ पत्रिकाको मुख्य खबर छ, सर्वोच्च उच्च र जिल्ला गरी तीनै तहका अदालतमा झण्डै 170,000 मुद्दाको चाङ छ। अध्यादेश मार्फत गरिएका 52 संवैधानिक नियुक्ति विरूद्ध सहितका महत्वपूर्ण रिट 4.5 वर्षदेखि सर्वोच्चबाट किनारा लाग्न सकेका छैनन्, जबकि नियुक्ति खानेहरूको कार्यकाल सकिन थालिसकेको छ। जनशक्ति अभावले मुद्दा फर्स्योटमा ढिलाइ भएको बताउने गरिए पनि तीनै तहका अदालतमा लामो समयदेखि 35 न्यायाधीश रिक्त हुँदा समेत नियुक्तिमा न्याय परिषदले चासो देखाएको छैन। बरु न्याय परिषदको अध्यक्ष रहनुभएका प्रधान न्यायाधीश प्रकाशमान सिंह रावत देश विदेश भ्रमणमा व्यस्त रहनु भएको छ। बिहिबार कार्यालय समयसम्मको अभिलेख अनुसार सर्वोच्चमा मात्रै संवैधानिक इजलासमा रहेका महत्वपूर्ण सहित 25,647 मुद्दामा फैसला हुन बाँकी छ, जसमा 2 वर्ष नाघेका मुद्दा 9,744 छन् भने 5 वर्ष नाघेका 1,800 भन्दा बढ़ी छन्। त्यस्तै 500 भन्दा बढ़ी फुटकर निवेदन र 2,046 थुनुवा मुद्दा छन्। तर 20 असोज 2081 रावत प्रधान न्यायाधीश नियुक्त हुनुभए यताको 7 महिनासम्म पनि सर्वोच्चमा 4 न्यायाधीश पद रिक्त रहेको जनाइएको छ। अदालतहरूमा मुद्दाका चाङ, महिनौदेखि रिक्त न्यायाधीश नियुक्तिमा भने न्याय परिषद उदासीन, नयाँ पत्रिकाको मुख्य खबर हो यो। प्रिसा मृत्यु प्रकरण अनुसन्धानमा तानिए 4 छात्रा शीर्षकमा नागरिकले मुख्य खबर प्रकाशित गरेको छ। भारतको ओडिसा राज्यको भुवनेश्वर स्थित कलिंगा इन्स्टिच्यूट अफ इण्डस्ट्रियल टेक्नोलोजी किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा शाह र प्रकृति लम्सालको शंकास्पद मृत्युपछि त्यहाँको प्रहरी प्रशासनले विश्वविद्यालयका कर्मचारी र विद्यार्थीलाई छलफलका लागि बोलाएको छ। प्रहरीले हिजो दिउँसो 2.5 घण्टा किट विश्वविद्यालयमा कार्यरत कर्मचारी र त्यहाँ अध्ययनरत विद्यार्थी तथा होस्टेल वार्डेनसँग छलफल गरेको छ। ओडिसा राज्यको भुवनेश्वर प्रहरी कमिश्नर कार्यालय केशरी नगरमा भएको छलफलमा विद्यार्थीहरूलाई किट विश्वविद्यालय प्रशासनले अनावश्यक दबाव दिए र कोही कसैले ह्यारेसमेन्ट गरे तथा जुनसुकै प्रकारका समस्या भए तुरुन्तै प्रहरी प्रशासनलाई खबर गर्न आग्रह गरेको छ। प्रहरीले विद्यार्थीलाई हटलाइन नम्बर समेत दिएको छ। साथै विश्वविद्यालय प्रशासनलाई विद्यार्थीप्रति बढ़ी जिम्मेवार बन्न र यस्ता घटना दोहोरिन नदिन सचेत गराएको छ। ओडिसा स्थित भुवनेश्वर प्रहरी कमिश्नर डाक्टर सुरेश देवदत्त सिंहले विद्यार्थीहरूको समस्या सुनवाई गर्न इण्डियन प्रहरी सर्भिस आईपीएसलाई जिम्मेवारी दिएको समेत बताउनुभयो। त्यसका लागि आईपीएसकी एक महिला डीएसपीलाई खटाएको जानकारी प्रहरी कमिश्नर डाक्टर सिंहले दिनुभयो। विश्वविद्यालयमा कुनै अनुचित दबाव भए वा केही समस्या आए तुरुन्तै खबर गर्न पनि प्रहरीले भनेको छ। प्रिसा मृत्यु प्रकरण अनुसन्धानमा तानिए 4 छात्रा नागरिकको मुख्य खबर हो यो। किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा शाहको शंकास्पद मृत्युको अनुसन्धान भइरहेका बेला भारतीय 4 विद्यार्थीका नाममा मौखिक उजुरी परेको छ। एक सातामा 5.5 करोड़को सिमेन्ट उत्पादन शीर्षकमा नागरिकको अर्थपृष्ठमा खबर छ। उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेले पछिल्लो एक सातामा 5 करोड़ बढ़ीको सिमेन्ट उत्पादन गर्न सफल भएको छ। डेढ़ साता अघि उत्पादन गर्न थालेको उद्योगले 7 दिनमा 3,600 मेट्रिक टन क्लिंकर र 5,50,00,000 बराबरको सिमेन्ट तयार गरेको हो। एक सातामा 5.5 करोड़को सिमेन्ट उत्पादन नागरिकको अर्थपृष्ठमा समाचार छ। 15 वर्षपछि सस्तियो साना किसानले पाउने कर्जाको ब्याजदर, नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। सरकारले 15 वर्षपछि साना किसानले पाउने कर्जाको ब्याजदर सस्तो बनाएको छ। अर्थ मन्त्रालयले कृषि तथा पशुपक्षी पालन व्यवसाय कर्जा कार्यविधि 2082 स्वीकृत गरेसँगै किसानलाई राहत हुने भएको हो। मन्त्रालयले 2067 सालको पशुपालन कर्जा सम्बन्धी कार्यविधि खारेज गर्दै नयाँ कार्यविधि लागू गरेको हो। हालसम्म साना किसानले 9% ब्याजदरमा पाइरहेको कर्जा अब 7% पाउने भएका हुन्। 15 वर्षपछि सस्तियो साना किसानले पाउने कर्जाको ब्याजदर, नयाँ पत्रिकाको अर्थ पृष्ठको समाचार हो यो। कार्यक्रम अखबारमा अब पत्र पत्रिकाले छापेका सम्पादकीय गौरी गाउँ घटनाको सन्देश शीर्षकमा गोर्खापत्रको सम्पादकीय रहेको छ। पृथ्वी मानिस सहित सबै जीवात्माको साझा घर हो, एउटै पृथ्वी सबैका साझा भए पनि यसको भूतल भने अनेक प्रकृतिका छन्। पृथ्वीमा समान खालको भूतल छैन, भौगोलिक विविधताले भरिपूर्ण छ पृथ्वी। प्राकृतिक प्रकोपले भूतलका अनेक भागमा आइरहने परिवर्तन तथा प्रभावले समेत प्रभावित पार्ने गर्छ, तर कतिपय भूभागमा मानवीय गतिविधिले अनेक प्रतिकूल प्रभाव पनि पारिरहेको हुन्छ। जमीनभित्रको पानीको अति दोहनले पृथ्वीको भित्री भाग खोक्रो हुँदै जान्छ। काठमाडौँ उपत्यका सहित तराईका कतिपय भागमा जमीन मुनिको पानी वर्षौंदेखि निकाल्ने काम भइरहेको छ। गएको शुक्रबार अर्थात 2082 वैशाख 19 गतेको घटना हो। हेटौडा उपमहानगरपालिका वडा नम्बर 17 गौरी गाउँको सड़कमा हेर्दा हेर्दै गाड़ी भाँसिएर गायब भयो। जमीन भाँसिएर हराएको बोलेरो गाड़ीका बारेमा धेरैतिर आश्चर्य फैलियो। गौरी गाउँबाट चुच्चे खोलातर्फ आउँदै गरेको नाचार 6 4833 नम्बरको माछा बोक्ने सिंगल क्याप बोलेरो गाड़ी अचानक चिप्लिन गई जमीनमा भाँसिएपछि बेपत्ता भएको हो। गौरी गाउँ घटनाको सन्देश गोर्खापत्रको सम्पादकीयको शीर्षक हो यो। स्वदेशी काठ मात्रै किन प्रयोग नगर्ने शीर्षकमा अन्नपूर्णको सम्पादकीय रहेको छ। नेपाल जस्तो वनजंगलले सम्पन्न मुलुकमा स्वदेशी काठ सडेर नष्ट भइरहँदा अरबौं रूपियाँ खर्चेर विदेशी काठ आयात गर्नु विडम्बनापूर्ण मात्र होइन, दिगो विकास र आत्मनिर्भर अर्थतन्त्रप्रतिको उपहास पनि हो। हरियो वन नेपालको धन भन्ने राष्ट्रिय नाराको सीधा विरोधाभास झल्किने यस्ता अवस्थाले राज्यको नीति तथा कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न खड़ा गरेको छ। वन मन्त्रालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको साउनदेखि चैत्रसम्म मात्र नेपालले 5 अर्ब रूपियाँ भन्दा बढ़ीको काठ तथा काठजन्य वस्तु 51 देशबाट आयात गरिसकेको छ, जबकि देशका विभिन्न डिभिजन वन कार्यालयहरूमा झण्डै 17 लाख घनफिट काठ मौजदात अवस्थामा छ, जसको मूल्य करोड़ौंमा आकलन गरिएको छ। यस्तो परिप्रेक्ष्यमा आयातको मुख्य कारण नीति, प्रशासनिक झमेला र स्वदेशी काठको प्रयोगलाई अवरोध गर्ने मनसाय हो भन्ने प्रश्न देखिन्छ। स्वदेशी काठ मात्रै किन प्रयोग नगर्ने अन्नपूर्णको सम्पादकीय हो यो। आईपीओमा कमिशन यथाशीघ्र निरूपण गरिनुपर्ने आरोप शीर्षकमा कान्तिपुरको सम्पादकीय रहेको छ भने सञ्जालको जञ्जाल शीर्षकमा नागरिकले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।